नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np हरेक महिनाको 10 गते बिहान 7 बजेको भिजन न्युज अपडेटपछि प्रसारण हुने कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँगमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले हरेक महिनाको 10 गते बिहान जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग विशेष कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ र हल्दीबारी गाउँपालिका क्षेत्रभित्र भइरहेका विकास निर्माणका काम र जनताका अपेक्षाहरूलाई यो कार्यक्रममा हामीले सम्बोधन गर्ने गरेका छौँ। आजको अङ्कमा हामीसँग जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग विशेष कार्यक्रममा कुराकानी गर्नका लागि जनस्वास्थ्यकर्मी पुष्कर निरौला हुनुहुन्छ। उहाँ हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पनि हुनुहुन्छ। अहिले कोरोना भाइरसको तेस्रो लहर समुदायमा तीव्र रूपमा फैलिरहेको अवस्था छ। यो अवस्थामा हल्दीबारी गाउँपालिका क्षेत्रमा के भइरहेको छ भन्ने सन्दर्भमा आजको अङ्कमा कुराकानी गर्नेछौँ। पुष्कर सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हस् त, धन्यवाद गणेश सर।
अहिले कोरोनाको तेस्रो लहर तीव्र रूपमा चलिरहेको छ, यसको सङ्क्रमण चाहिँ धेरै फैलिन नदिन, सङ्क्रमण भइसकेपछि यसलाई उपचार गर्न व्यवस्थित गर्न अहिले गाउँपालिकाले के गर्दैछ, स्वास्थ्य शाखाले के गर्दैछ, यहाँहरू के तयारी गर् के कामहरू गर्दै हुनुहुन्छ, कुन तयारीहरू गर्दै हुनुहुन्छ बताइदिनुहोस् न।
सर्वप्रथम त यहाँलाई धन्यवाद। यो हल्दीबारी गाउँपालिकाको सेरोफेरोमा सञ्चालित कार्यक्रममा स्वास्थ्य शाखाको तर्फबाट मलाई आमन्त्रण गर्नुभएकोमा यहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र अहिलेको यो तेस्रो भेरिएन्ट कोरोना अथवा कोभिड रोगसँग सम्बन्धित कुराहरूमा अहिले हामीले जुन भन्ने गरेको ओमिक्रोन होइन, कोभिड 19 भाइरस, कोरोना, यससँग सम्बन्धी कुराहरूको सर्वप्रथम त यो कोरोना भाइरसको कुराहरू हामी सबैले बुझ्दै आएका छौँ। त्यसै गरी अब नेपाल लगायत हल्दीबारी गाउँपालिकामा पनि ओमिक्रोन भाइरस अथवा यो कोरोना भाइरसको सङ्क्रमण अत्यन्तै बढेर गइरहेको अवस्था यहाँहरूलाई सर्वविदित छ र बढिरहेको अवस्था छ, किनभने यसमा यो भेरिएन्टमा यो संस्करणमा चाहिँ यसको फैलिने दर अत्यन्तै बढी हुने र धेरै फैलिने भएको हुनाले गर्दाखेरि चाहिँ हाम्रोमा पनि यो लगभग 7 दिन यो एक हप्ताको पिरियडमा चाहिँ लगभग 39 जना चाहिँ हामीसँग केसहरू चाहिँ अहिले रिपोर्टेड भइसकेको अवस्था छ। र यस क्रममा हल्दीबारी गाउँपालिकाले गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेका कुराहरूलाई कोभिड व्यवस्थापन गर्ने जुन समिति छ त्यसको त्यसलाई नियन्त्रण गर्ने समिति छ, त्यस अन्तर्गत निर्णय भएका विभिन्न कुराहरू छन्, त्यसलाई हामीले कार्यान्वयन गरिरहेको अवस्था छ। र यस क्रममा हल्दीबारी गाउँपालिकाले ओमिक्रोन अथवा कोभिड 19 रोकथाम व्यवस्थापन नियन्त्रण गर्नको लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गरिरहेको छ। जस्तो हामीले सर्वप्रथम हाम्रो रणनीति नै के छ भन्दाखेरि पहिला पटक हामीले परीक्षण गर्ने होइन, एन्टिजेन जाँच गर्ने, त्यस पश्चात केस देखिएमा त्यसलाई चाहिँ आइसोलेसनमा राख्ने, आइसोलेट गर्ने, रोग सर्नबाट बचाउने, किनभने यो कोभिड 19 अहिलेको तेस्रो यसको थर्ड भेरिएन्टको रूपमा जुन आएको छ यो चाहिँ अत्यन्तै सङ्क्रामक, अत्यन्तै छिटो सर्ने भएको हुनाले जस्तो भनिन्छ यसमा चाहिँ लगभग 70 टाइम्स पहिलेको भन्दा पनि 70 गुणा बढी चाहिँ छिटो छिटो सर्ने खालको एउटा चाहिँ तथ्याङ्कले देखाउँछ। त्यस क्रममा यसलाई हामीले सुरुमा नै पत्ता लगाउने र त्यसलाई चाहिँ हामी सबैले आफ्नो तर्फबाट आइसोलेसनमा बस्ने, घरमै बस्ने गऱ्यौँ भने रोग सर्नबाट हामी जोगाउन सक्छौँ। यस क्रममा हल्दीबारी गाउँपालिका अन्तर्गत भएका विभिन्न क्रियाकलापहरूमा सर्वप्रथम हामीले यसलाई यो कसरी सर्छ त, के हो त रोग भन्ने बारेमा हामीले बुझ्नु जरुरी छ। यो अहिलेको संस्करण पनि कोभिड 19 अन्तर्गतको ओमिक्रोन भने पनि यसको एउटा यो जेनेटिक चेन्ज जेनेटिक परिवर्तनको कारणले आउने एउटा भाइरसकै एउटा अवस्था हो। यो अत्यन्तै धेरै नै सर्छ र यसले विशेष गरी हाम्रो शरीरहरूमा माथिल्लो किसिमको श्वास प्रश्वास प्रणाली अथवा अप्पर रेस्पिरेटरी ट्र्याक भन्छौँ जुन घाँटीसँग सम्बन्धित लक्षणहरू देखा पर्छन्, जस्तै ज्वरो आउने, अत्यन्तै टाउको दुख्ने, त्यसै गरी चाहिँ खोकी लाग्ने, जिउ दुख्ने, नाक बन्द हुने होइन, यस्तो खालको लक्षणहरू देखा पर्छन्। र यस्तो लक्षणहरू देखा परेमा हुन त यो अब हामीले गाउँ समुदायमा यो मर्गी लागेको हो कि भनेर बस्ने चलन पनि छ, त्यस कारण यसलाई मर्गीको रूपमा नगरे, मर्गी त मर्गी नै हो होइन, मर्गी नै हो। त्यस क्रममा ज्वरो आउने, घाँटी दुख्ने, नाक बन्द हुने यस्ता लक्षण देखा परेमा हामीले नजिकको स्वास्थ्य संस्थाहरूमा गएर तुरुन्तै जाँच गर्नको लागि पनि म अनुरोध गर्न चाहन्छु र जाँच गर्न नगरुन्जेलसम्मको लागि आफूलाई छुट्टै राखेर भिडमा नगएर घर परिवारमा छुट्टै बसेर 5 दिन 7 दिनसम्म छुट्टै बस्यौँ भने रोग सर्ने सम्भावना, सङ्क्रामक रोग सर्ने सम्भावना पनि हामी घटाउन सक्छौँ गणेश सर।
अहिले पुसर सर तपाईँले भन्दै गर्दा परीक्षण मलाई चाहिँ कोभिड सङ्क्रमण भयो कि क्या हो भन्ने कसैलाई लक्षण देखियो र त्यो चाहिँ उहाँले कोभिड टेस्ट गर्न चाहनुभयो भने हल्दीबारी गाउँपालिका क्षेत्रका नागरिकहरूले हरेक दिन पाउन सक्नुहुन्छ, कति बेला जानुपर्छ, कहाँ जाँदा चाहिँ परीक्षण हुनसक्छ?
यस क्रममा हामीले अहिले तत्कालको लागि चाहिँ हाम्रो हल्दीबारी गाउँपालिका क्षेत्रमा हामीले एन्टिजेन परीक्षणलाई जोड दिएका छौँ। पिसिआरको पनि अवश्य व्यवस्था गरिएको छ तर अहिलेलाई हामीले तत्कालले लक्षणलाई देख्ने बित्तिकै जाँच गर्दाखेरि सबैभन्दा राम्रो जाँचलाई एन्टिजेनलाई मानेको हुनाले हामीले एन्टिजेन परीक्षणलाई व्यवस्था गरेका छौँ र एन्टिजेन परीक्षणमा हाम्रो हल्दीबारी गाउँपालिका अन्तर्गत तिनवटा स्वास्थ्य संस्थाहरू छन्, गोलदाब स्वास्थ्य चौकी, हल्दीबारी स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकी। त्यस क्रममा प्रत्येक हप्ताको शुक्रबार हामीले गोलदाब स्वास्थ्य चौकीमा जाँच गर्छौँ, त्यसै गरी सोमबार हामीले जलथल स्वास्थ्य चौकीमा जाँच गर्छौँ र प्रत्येक हप्ताको बुधबार चाहिँ हामीले यो हल्दीबारी स्वास्थ्य चौकीमा जाँच गर्छौँ र जाँच गर्नको लागि हामीले 11 बजीदेखि 12 बजीसम्मको समय दिएका छौँ। त्यहाँ गएर स्वाब सङ्कलन गर्ने त्यतिखेर तत्कालै रिपोर्टिङ आउने गरेको व्यवस्था गरेका छौँ। त्यस क्रममा अब कुनै वाडामा अलिकति बढी सङ्क्रमण भयो, कहीँबाट बढी जाँचहरू गर्नुपर्ने अवस्था आयो भने जतिखेर पनि हामीले एन्टिजेन जाँच गर्न सक्ने गरेको व्यवस्था तयारी गरेका छौँ।
भनेपछि अहिले एन्टिजेन परीक्षण गर्नका लागि चाहिँ यहाँहरूसँग सम्पर्क गर्यो भने तत्कालै कहाँ कसरी गर्दैछ भन्ने गरेको कुराको जानकारी पनि प्राप्त गर्न सकिन्छ।
तत्कालै हामीले जाँच गर्न सक्ने गरेको अवस्था बनाएका छौँ। हाम्रो नियमित जाँच हप्तामा 3 पटक हुन्छ र अब केसहरू बढेर भयो, कन्ट्याक्ट ट्रेसिङमा धेरै केसहरू हुँदै गयो भने हामीले तत्कालै जतिखेर पनि हामीले जाँच गर्ने गरेको व्यवस्था गरेका छौँ सर।
अहिले यो त परीक्षणको सन्दर्भका हामीले कुरा गऱ्यौँ, परीक्षण भइसकेपछि अलिक गाह्रो भयो, अब मलाई चाहिँ उपचार गर्नु पऱ्यो भन्ने लाग्यो भने चाहिँ हल्दीबारी क्षेत्रका नागरिकहरूले के काम गर्नुपर्छ, अस्पताल जाने गरेको व्यवस्थापन के छ, यहाँहरूले आइसोलेसन चाहिँ संस्थागत आइसोलेसन पालिकाले सञ्चालन गरेको आइसोलेसनहरूको अवस्था चाहिँ के छ?
पक्कै पनि हामीले यसको पनि सबै तयारी गरेका छौँ। यस क्रममा के छ भन्दाखेरि हामीले जाँच गरे पछाडि जस्तो सङ्क्रमण देखिन्छ, जो पोजिटिभ हुनुहुन्छ उहाँलाई तत्कालै जाँच गरेकै ठाउँमा स्वास्थ्य कर्मीहरूले परामर्श गरेर एक चरणको औषधि ज्वरोको लक्षण अनुसारको औषधि दिने होइन यसको प्याकेजै हामीले तयार गर्छौँ औषधिको। त्यस अन्तर्गत औषधि सबैलाई उहाँलाई निशुल्क रूपमा वितरण गर्छौँ। त्यस पश्चात उहाँहरूसँग हामी नजिकमा रहन्छौँ, फोन सम्पर्कबाट कन्ट्याक्ट गर्छौँ। त्यस पश्चात उहाँ घर परिवारमा अथवा होम आइसोलेसनमा बस्नुहुने सङ्क्रमित व्यक्तिहरूलाई उहाँलाई चाहिँ परामर्श गर्नको लागि जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीहरू जाने गरेको व्यवस्था पनि हामीले गरिरहेका छौँ र त्यसै गरी यदि कसैलाई अलिकति असहज भयो, अप्ठ्यारो भयो भने हामीले फोन सम्पर्क गर्नुहुन्छ र हामीले सर्वप्रथम हाम्रो सामुदायिक आइसोलेसन सेन्टर पनि छ हल्दीबारी स्वास्थ्य चौकीको भवनमा 20 बेडको हामीले अक्सिजन सहितको व्यवस्था गरेर राखेका छौँ। त्यस क्रममा उहाँलाई त्यहाँ ल्याएर हामी एक किसिमको व्यवस्थापन गर्न सक्छौँ र अवस्था अनुसार उहाँलाई अन्यत्र हामीले अस्पताल रिफर गर्नु पऱ्यो भने अस्पताल पठाउनु परिस्थिति आयो भने हामीले एम्बुलेन्सको प्रयोग गरेर निःशुल्क रूपमा अस्पतालसम्म लाने गरेको व्यवस्था गरेको छ सर।
हामीले अहिले यो कोभिडको कुराकानी गर्दै गर्दा कोभिडसँगै जोडिएर आउने हामीले स्वास्थ्यलाई चाहिँ उच्च प्राथमिकता दिनुपर्ने रहेछ भन्ने गरेको अवस्था पनि छ। हल्दीबारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी के छ? अहिले हल्दीबारीले गरिरहेको स्वास्थ्य क्षेत्रमा गरिरहेको यहाँ त समग्र स्वास्थ्यको चाहिँ कुरालाई हेरिरहनु भएको छ, स्वास्थ्य शाखाको प्रमुखका रूपमा हेरिरहनु भएको छ। गाउँपालिकाले जनप्रतिनिधिहरूले स्वास्थ्यलाई कतिको प्राथमिकता दिएर चाहिँ कामहरू अगाडि बढाइरहनु भएको छ, यहाँले के अनुभूति गर्नुभएको छ पुष्कर सर?
यस क्रममा हल्दीबारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा विगतका वर्षहरूभन्दा क्रमिक रूपमा स्वास्थ्य सेवामा बजेट विनियोजन गर्ने, नीति नियम बनाउने, कार्यक्रमहरू राख्ने क्रममा सुधार भइरहेको अवस्था छ। त्यसै क्रममा हल्दीबारी गाउँपालिका अन्तर्गत विभिन्न खालका स्वास्थ्य सम्बन्धी क्रियाकलापहरू हामीले सञ्चालन गर्ने गरिरहेका छौँ र सञ्चालन गर्ने क्रममा पनि छौँ। जस्तै हल्दीबारी गाउँपालिका स्तरीय 15 बेडको अस्पताल जुन छ हाम्रो होइन, त्यसमा चाहिँ हल्दीबारी वार्ड नम्बर 1 को दक्षिणी बेल्टमा 15 बेडको अस्पताल भवन निर्माण सुरुवात भइसकेको छ, सुरुवात हुने क्रममा छ, भवन निर्माण हुँदैछ। त्यसै गरी अब प्रत्येक पालिकामा एक चिकित्सकको व्यवस्था गर्ने उद्देश्य अनुरूप हल्दीबारी गाउँपालिकाले पनि चिकित्सकको सेवा दिनको लागि चिकित्सकलाई चाहिँ दरबन्दीमा कायम गरेर चिकित्सकलाई नियुक्ति गरेर सबै स्वास्थ्य चौकीहरूमा कम्तीमा पनि 2-2 दिनको भए पनि चिकित्सकको सेवा दिउँ भन्ने उद्देश्यले चिकित्सक मेडिकल अफिसरकै सेवा हामीले स्वास्थ्य चौकी स्तरबाटै दिइरहेको अवस्था छ। त्यसै गरी स्वास्थ्य सेवाको गुणस्तरलाई बढाउनको लागि हामीले अब गुणस्तर सुधार गर्नको लागि हामीसँग भएका पाँचवटा वडाहरूमा पाँचवटै स्वास्थ्य संस्थाहरू छन्। त्यो स्वास्थ्य संस्थाको आफ्नै छुट्टै भवनहरू उनीमा भइसकेको छ। तिनवटा स्वास्थ्य वार्डमा तिन स्वास्थ्य चौकीहरू छन् विगतकै, भने दुईवटा वडाहरूमा आधारभूत स्वास्थ्य केन्द्र छन्, त्यो पनि भवन निर्माण भएर सुरुवात भइसकेको छ। त्यस क्रममा स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनको लागि हामीले हल्दीबारी स्वास्थ्य चौकी, गोल्दाब स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरुवात गरेका छौँ, प्रयोगशाला सेवालाई निरन्तरता गरेका छौँ, जसमा हामीले प्रत्येक गर्भवती महिलालाई निःशुल्क रूपमा प्रयोगशाला जाँच गर्नुपर्ने, जस्तो गर्भवती महिलालाई सामान्य खालको जाँचले पनि हामीले उसको अवस्था पत्ता लगाउन सक्छौँ। त्यस कारणले आधारभूत जाँचहरू चाहिँ हामी गर्भवती महिला निःशुल्क रूपमा प्रदान गरिरहेका छौँ। त्यसै गरी ज्येष्ठ नागरिकहरूलाई, ज्येष्ठ नागरिकहरूलाई हुनसक्ने स्वास्थ्य सम्बन्धी समस्याहरूलाई व्यवस्थापन गर्नको लागि हामीले प्रयोगशाला स्वास्थ्य सेवा पनि निःशुल्क रूपमा व्यवस्था गरेका छौँ। त्यसै गरी विभिन्न क्षेत्रका विभिन्न पछाडि पारेका क्षेत्रहरूमा पनि हामी निःशुल्क रूपमा चाहिँ यो प्रयोगशाला सेवा सञ्चालन गरिरहेका छौँ, भने अन्य व्यक्तिहरूको लागि पनि सहज रूपमा अथवा सरल मूल्यमा हामीले नियमित रूपमा प्रयोगशाला सेवा गुणस्तरीय रूपमा सञ्चालन गरिरहेको अवस्था छ। त्यसै गरी अर्को हाम्रो निःशुल्क औषधि व्यवस्थापन कार्यक्रम जुन आधारभूत स्वास्थ्य सेवाको छ, त्यसलाई पनि हामीले निरन्तरता रूपमा सञ्चालन गरिरहेका छौँ। त्यसै गरी अब यसमा उच्च रक्तचाप, मधुमेहका केही आधारभूत औषधिहरू पनि थप गरेर हामीले लगेको अवस्था छ। गर्भवती महिलालाई आवश्यक पर्ने औषधिहरू पनि थप गरेर लगेको अवस्था छ। त्यसै गरी हाम्रो जलथल स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको छ, त्यसबाट पनि सेवा लिनुहुनको लागि म हार्दिक अनुरोध पनि गर्न चाहन्छु। त्यसै गरी हामीले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्याकेज कार्यक्रमको रूपमा पनि सञ्चालन गर्ने तयारीमा रहेको छ, भने भर्खरै हामीले अब प्रसूति भइसकेका महिलाहरूको लागि घर घरमा गएर जाँच गर्नको लागि उत्तर प्रसूति गर्भेट कार्यक्रम पनि हल्दीबारी गाउँपालिकामा सञ्चालन गर्न गइरहेको छ। गणेश सर,
अहिले जुन तपाईँहरूले बर्थिङ सेन्टर चलाउँदै हुनुहुन्छ, त्यसमा अलिक क्रिटिकल समस्या आयो, अप्ठ्यारो पऱ्यो भने चाहिँ समस्या निम्तिने गरीको अवस्था चाहिँ कतिको पाउनु भएको छ?
यसमा पक्कै पनि अब बर्थिङ सेन्टर भन्ने बित्तिकै हामीले सामुदायिक रूपमा प्रसूति रुचि घरमा नहोस्, स्वास्थ्य संस्थामा नै प्रसूति गर्नुपर्छ, आमा र बच्चाको स्वास्थ्यमा चाहिँ माथि असर नपरोस् भन्ने उद्देश्यले सरकारको नीति अन्तर्गत स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर सञ्चालन गर्ने गरेको हामीले व्यवस्था गरेको हो, होइन? त्यसै अन्तर्गत बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँहरूले हेर्नुहुन्छ, सामान्य खालको प्रसूति हुने अवस्था छ भने त्यहीँ प्रसूति हुन्छ, र त्यसबाट हामीले कसैलाई रिफर गर्नुपर्ने अवस्था छ भने हामीले अस्पतालसँग समन्वय गरेर निःशुल्क रूपमा एम्बुलेन्सबाट रिफर गर्ने गरेको व्यवस्था पनि गरेको छ सर।
अहिले जुन ल्याबको कुरा यहाँहरूले गर्दै हुनुहुन्छ, ल्याबको कुरामा चाहिँ कतिको चाहिँ ल्याबको रिपोर्टहरू भर पर्दो आउने गरेको अवस्था छ अहिले? यहाँ सबै स्वास्थ्य क्षेत्रमा भनिन्छ डाक्टरहरू चाहिँ नेपालमा राम्रा छन्, तर यो ल्याबको चाहिँ टेक्निसियनहरू राम्रो नहुँदा, ल्याबको चाहिँ रिपोर्ट सही नआउँदाखेरि उपचार सही ढङ्गले हुन सकिराखेको छैन भन्ने गरेको कुरा पनि छ। थुप्रै चाहिँ अलिक सहरी क्षेत्रहरूमा त हरेक कोठामा नै ल्याब बनेर खोलिएको छ, दक्ष जनशक्तिको अभाव पनि छ। यहाँहरूले त पालिकाले नै सञ्चालन गर्दै हुनुहुन्छ, सञ्चालन गरिराखेको ठाउँमा यहाँहरूसित रहेका इक्विपमेन्टहरू, त्यसमा भएको लगानी, त्यहाँ रहने जनशक्ति जसले चाहिँ रिपोर्ट एक्युरेट निकाल्नका लागि, हेर्नका लागि सक्ने गरेको जनशक्तिको व्यवस्थापन, ती गरेका कुरा चाहिँ कतिको चुनौतीपूर्ण छ, यहाँहरूले कसरी गर्दै हुनुहुन्छ?
पक्कै पनि गणेश, यो प्रयोगशाला सेवा चाहिँ एउटा गुणस्तरीय स्वास्थ्य सेवा दिनको लागि अत्यन्तै जरुरी छ, होइन? गुणस्तरीय स्वास्थ्य सेवाको एउटा मापदण्ड हुन्छ, त्यसलाई हामी न्यूनतम सेवा मापदण्ड भन्छौँ, र त्यो नेपाल सरकारले र जनस्वास्थ्य प्रयोगशालाले चाहिँ निर्धारण गरेको हाम्रो मार्ग निर्देशन छ। त्यस अन्तर्गत निर्धारित मापदण्ड पुरा गरेर मात्रै प्रयोगशाला सञ्चालन गर्न पाइन्छ। त्यस अन्तर्गत हल्दीबारी गाउँपालिकाले जुन सञ्चालन गरेको प्रयोगशाला छ, त्यसमा ती मापदण्डहरूलाई पुरा गरेर अहिलेको आवश्यक सामान्य आधारभूत प्रयोगशालाको पनि आफ्ना तह हुन्छन्, होइन? त्यसमा पनि अब आधारभूत तह अन्तर्गत आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरूको व्यवस्थापन गरेर र त्यसमा आवश्यक पर्ने जनशक्ति चाहिँ हाम्रो सबै स्वास्थ्य संस्थामा ल्याब टेक्निसियन नै हुनुहुन्छ, र ल्याब टेक्निसियन बढाएको जनशक्तिबाट हामीले स्वास्थ्य सेवा प्रयोग गरिरहेका छौँ। र त्यस क्रममा अब प्रयोगशालामा हुने धेरै जाँचहरू हुन्छन्, त्यसमध्ये आधारभूत जाँचहरूलाई हामीले सेड्युल गरेका छौँ, यो जाँचहरूमा यहाँ हुन्छ भनेका छौँ। ती जाँचहरू जुन जाँचहरू हुन्छन् ती जाँचहरू चाहिँ हामीले गुणात्मक रूपमा राम्रोसँगले गर्छौँ र राम्रोसँगले रिपोर्ट पनि दिइरहेको अवस्था छ र गुणस्तरीय छ भन्ने हामीलाई विश्वास छ। र यसको लागि चाहिँ हामीले समय समयमा हुने हामीसँग हुने यो सुप्रभिजन अनुगमन व्यवस्थापन त्यसको चाहिँ क्वालिटी कन्ट्रोलको लागि पुर्याउने गरेको बेला बेलामा हामीले त्यसलाई चाहिँ सामानका रेखदेखका कुराहरू सबैमा हामीले ध्यान दिएका छौँ र त्यहाँ प्रयोग गर्ने रासायनिक केमिकलको कुराहरू त्यहाँ आवश्यक पर्ने मापदण्डका कुराहरू सबैलाई पुरा गरेर हामीले प्रयोगशाला सञ्चालन गरिरहेका छौँ। पक्कै पनि हामीले प्रयोग सञ्चालन गरेको प्रयोगशाला चाहिँ गुणस्तरीय छ र हाम्रो जुन तहको हो त्यो अन्तर्गत आवश्यक पर्ने मापदण्ड सबै पुरा गरिएको छ। जसले गर्दा रोग समय पहिचान गर्न र सामान्य अवस्थामा रोगलाई पहिचान गरेर व्यवस्थापन गर्न सकिन्छ भन्ने उद्देश्यले सञ्चालन गरिएको हो त्यो।
अहिले सबै वडाहरूमा चाहिँ नेपाल सरकारले देशभरिकै सबै वडाहरूमा कम्तीमा स्वास्थ्य केन्द्रहरू चाहिँ सञ्चालन गर्ने भन्ने गरेको कुरामा अभियान नै सञ्चालन गरिरहेको थियो। यो हल्दीबारीको हकमा हल्दीबारी गाउँपालिकाको हकमा चाहिँ सबै वडामा नै सञ्चालन भइराखेको छ अथवा यहाँहरूले चाहिँ केही वडाहरूलाई नजिक पर्नेहरूलाई चाहिँ एकै ठाउँमा गरौँ भन्ने सोच्दै हुनुहुन्छ, कसरी अगाडि बढ्दैछ सर?
हाम्रोमा हल्दीबारी गाउँपालिका अन्तर्गत 5 वडाहरू होइन, साबिकमा हल्दीबारी क्षेत्रको एउटा हल्दीबारी वार्ड नम्बर 2 छ, त्यसै गरी हल्दीबारी वार्ड नम्बर 1 गोल्दाब क्षेत्र छ, अर्को हल्दीबारी वार्ड नम्बर 3, 4, 5 समेट्ने जलसल थियो। त्यस अन्तर्गत हाम्रो 5 वडाहरूमा 3 वडाहरूमा वार्ड नम्बर 1, वार्ड नम्बर 2 र वार्ड नम्बर 4 स्वास्थ्य चौकीहरू रहेका छन् भने वार्ड नम्बर 3 र वार्ड नम्बर 5 चाहिँ हाम्रो आधारभूत स्वास्थ्य केन्द्र छन्। नेपाल सरकारले प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था हुनुपर्छ भन्ने उद्देश्य अन्तर्गतै हाम्रो स्वास्थ्य संस्थाहरू सञ्चालित छन् र सबैको मैले अघि भनिसकेँ आफ्नै भवनहरू भइसकेका छन्। त्यहाँ आवश्यक पर्ने जनशक्ति पनि व्यवस्थापन गरिसकेको छ र हामीले जनतालाई सहज ढङ्गले सामान्य कुराहरू आधारभूत स्वास्थ्य सेवाहरू जनताको घर दैलोमै पुगोस् भन्ने उद्देश्यले, सेवाग्राहीलाई असहज नहोस् भन्ने उद्देश्यले चाहिँ प्रत्येक वडामा नै स्वास्थ्य संस्थाहरू छन् जसले हामीले स्वास्थ्य सेवाको पहिलो चरणको रूपमा पहिलो तहको रूपमा लिने गरेका छौँ र जहाँबाट आधारभूत स्वास्थ्य सेवाहरू चाहिँ सञ्चालन भइरहेको छ जसलाई चाहिँ अब समुदाय स्तरसम्म जनताको घरसम्म पुर्याउनको लागि जनप्रतिनिधिहरू महिला स्वास्थ्य सेविका स्वास्थ्य कर्मी होइन जनागरिक समुदाय सबैले आफ्नो भूमिका खेल्नुपर्ने आवश्यकता छ र त्यो गरिरहनु भएको छ सर।
यो नगर अस्पतालको कुरा पनि थियो, नगर अस्पतालको कुरा चाहिँ हरेक पालिकाहरूमा 25 बेडसम्मको चाहिँ नगर अस्पताल सञ्चालन गर्ने भन्ने गरेको कुराको सङ्घीय सरकारको नीति थियो, त्यो नीति अनुसारको चाहिँ यहाँहरूकोमा नगर अस्पतालको कन्सेप्ट चाहिँ कसरी अगाडि बढ्दैछ?
हाम्रो पालिका स्तरीय अस्पताल चाहिँ अब स्वास्थ्य मन्त्रालयबाट 15 को अस्पताल हामीलाई स्वीकृत भएको हल्दीबारी गाउँपालिकालाई र त्यस अन्तर्गत 15 अस्पतालको सम्पूर्ण प्रक्रियाहरू जग्गा प्राप्त गर्ने त्यसलाई चाहिँ टेन्डर लगाउने र त्यसलाई चाहिँ सुरुवात गर्ने गरेको अवस्था चाहिँ सुरु भइसकेको छ। यसमा अब हाम्रो अहिले अस्पतालको भवन निर्माणको जगको कामहरू सञ्चालन भइरहेको छ, ठेक्का प्रक्रिया अगाडि बढेर कार्य सञ्चालन भइसकेको छ, लगभग 2 त्यसलाई सञ्चालन सक्ने गरेको कार्यक्रमहरू चाहिँ रहेको छ र यसमा सङ्घीय सरकारबाट प्राप्त भएको बजेटलाई कार्यान्वयन गर्ने उद्देश्यले यो 15 अस्पताल सञ्चालन गर्ने 15 अस्पताल भवन निर्माण गर्ने काम चाहिँ सुरुवात भइसकेको छ र यसलाई नै हामीले नगर स्तरीय अस्पताल अथवा पालिका स्तरीय अस्पताल भनेर लिएर गइरहेका छौँ।
त्यसको चाहिँ निर्माण कहाँ पुग्यो, कहिलेसम्ममा सञ्चालन गर्न
यो 2 सञ्चालन गर्ने गरेको व्यवस्था गरेर कार्यक्रम सञ्चालन भएको छ होइन, र यस क्रममा अब अस्पताल सञ्चालनको भौतिक संरचना बन्नको लागि लगभग 2 लाग्न सक्छ। त्यसभन्दा अगाडि नै एउटा अस्पतालको कन्सेप्ट लिएर जाने भन्ने एक किसिमको हाम्रो छलफल भइरहेको अवस्था छ र यसै आर्थिक वर्ष अथवा आर्थिक वर्षको अन्त्यतिर पनि हामीले पालिका स्तरीय बिमा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालन गर्ने गरेको व्यवस्था र योजना गरिरहेका छौँ गणेश सर।
यो स्वास्थ्य बिमा चाहिँ पालिकाले कसरी सञ्चालन गर्ने भन्ने गरेको यहाँहरूले कन्सेप्ट बनाउनु भएको, यहाँहरूका स्वास्थ्य बिमा चाहिँ प्रिमियम न गाउँपालिकाले तिर्दिन्छ तर तिर्दिसकेपछि उपचार गर्ने गरेको ठाउँ चाहिँ हुँदैन, अन्त मेची अस्पताल पुगेर लाइन लाग्नुपर्ने गरेको परिस्थिति छ होइन, यसलाई व्यवस्थापन गर्ने कुरा गर्नुभएको हो
यो व्यवसायले भनेको एकदम सही कुरा। यसमा अब हाम्रो हल्दीबारी गाउँपालिकाले विपन्न दलित मजदुर होइन यस्तो अवस्थामा चाहिँ बिमा गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै स्वामित्वमा गर्न सके पनि पालिकाले केही अनुदान दिएर पनि बिमा गराउने गरेको छ भने अब बिमा गर्नको लागि सम्पूर्ण जनताहरूलाई चाहिँ सूचित गर्ने उहाँलाई चाहिँ सूचना दिने काम पनि गरिरहेको अवस्था छ र अब बिमा गरिसके पछाडि अहिले तत्कालले हाम्रो हल्दीबारी गाउँपालिका क्षेत्रमा चाहिँ बिमा सम्बन्धी सेवा नभएको हुनाले नजिक पर्ने निजी अस्पताल अथवा अरू स्वास्थ्य संस्थामा नै जानुपर्ने अवस्था छ त्यसलाई व्यवस्थापन गर्नको लागि प्रथम चरणको बिमा कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्यले यसै आर्थिक वर्षमा नै नीतिगत रूपमा नै कार्यक्रमको रूपमा आइसकेको छ त्यसलाई कार्यान्वयन गर्ने क्रममा हामी स्वास्थ्य एउटा स्वास्थ्य संस्थाबाट अब यो भवन बन्नको लागि केही समय लाग्ने भएको हुनाले एउटा कुनै स्वास्थ्य संस्थाबाट नै हामीले पहिलो चरणको बिमा त्यहाँनिर ल्याबको सेवा छँदैछ हामीसँग होइन ल्याबको सेवा त्यहाँ एक्सरे मेडिकल अफिसरहरू राखेर आवश्यक गर्ने मापदण्ड पुरा गरेर पहिलो चरण फार्मेसीहरू सुरुवात गरेर चाहिँ पहिलोपटकको पहिलो चरणको बिमा कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले हामीले कार्यक्रमहरू अगाडि बढिरहेको छौँ जसले गर्दा हजुरले भने जस्तै जनताहरूलाई अब कुनै अरू टाढाको अस्पतालमा गएर लाइन लाग्नुपर्ने सामान्य जाँचको लागि पनि लाइन लाग्नुपर्ने विभागमा बस्नुपर्ने त्यसलाई त्यसले चाहिँ यो व्यक्तिहरूलाई अलिकति असहज हुने होइन त्यस्तो खालको अवस्था नहोस् भन्ने उद्देश्यले हामीले पालिका स्तरमा नै बिमा कार्यक्रम सुचारू गर्नुपर्छ भन्ने उद्देश्यले हाम्रो प्रपोजल प्रस्तावहरू चाहिँ हामीले केन्द्रमा पठाइसकेको छ त्यो केन्द्रमा प्रस्ताव स्वीकृत हुने बित्तिकै हामीले यो कार्यक्रमलाई पनि अगाडि बढाउनेछौँ
अहिले चाहिँ हल्दीबारीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यहाँहरू अवरात्र खट्नु भएको छ व्यवस्थापन पनि गरिरहनु भएको छ यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि देखिएका चुनौती चाहिँ के हुन् सर
अब यसलाई हामीले हाम्रो हल्दीबारी गाउँपालिका अथवा सम्पूर्ण स्थानीय तहको संविधानमा नै व्यवस्था गरेअनुसार आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने एउटा अधिकार एकमात्र अधिकार चाहिँ पालिकालाई दिएको छ है स्थानीय तहलाई दिएको छ त्यस क्रममा हल्दीबारी गाउँपालिकाले पनि त्यसै मर्मलाई बुझेर आफ्नो जनताहरूलाई आधारभूत स्वास्थ्य सेवा दिनुपर्छ स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले सबै स्वास्थ्य संस्थाहरू पाँचवटै स्वास्थ्य संस्थाहरू सञ्चालन गरिसकेको छ अब त्यो स्वास्थ्य संस्थाहरूबाट अबको दिनहरूमा हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उद्देश्यले न्यूनतम सेवा मापदण्ड जुन कार्यक्रम छ त्यस कार्यक्रमलाई हामीले परिचालन गरेर त्यहाँ भएका आधारभूत कुराहरूलाई पुरा गर्दै हामीले कार्यक्रम लानुपर्ने अवस्था देखिन्छ हामीले त्यो गरिरहेका छौँ र त्यस क्रममा विभिन्न खालका चुनौतीहरू समस्याहरू पक्कै पनि आउँछन् त्यसलाई हामीले व्यवस्थापन गर्दै जानुपर्नेछ र त्यस क्रममा अब चुनौतीकै रूपमा लिनुपर्दाखेरि सर्वप्रथम त हामीले आवश्यकता गरेअनुसारको हामीले आवश्यक भएअनुसारको होइन केन्द्रीय सरकारबाट अथवा प्रदेश अथवा स्थानीय सरकारबाट पनि हामीलाई आवश्यक मात्रामा बजेटको व्यवस्था गर्ने चलन त्यति स्वास्थ्यमा छैन तर तथापि त्यसलाई हामीले चिर्दै जानुपर्ने एउटा चुनौती छ किनभने स्वास्थ्य सेवाको विकास गर्नु जसले गर्दा दिगो विकासमा लतीले प्रभाव पार्छ दिगो विकास हुन्छ भन्ने उद्देश्यले जुन हाम्रो स्वास्थ्य सेवालाई महत्त्वपूर्ण अङ्गको रूपमा राखेको छ त्यसलाई चाहिँ बुझाउनु अहिलेको लागि अत्यन्तै चुनौती छ र पहिलेभन्दा अलिकति सहज भएको छ तर पनि हामी लक्ष्यानुरूप भइसकेका छैनौँ भने दोस्रो रूपमा हाम्रो प्राथमिक स्वास्थ्य सेवाहरू आधारभूत स्वास्थ्य सेवाहरू जस्तै खोप कार्यक्रम त्यसै गरी चाहिँ यहाँ सुरक्षित मातृत्व कार्यक्रम त्यसै गरी परिवार नियोजन कार्यक्रम अनि त्यसै गरी चाहिँ विभिन्न रोगसँग सम्बन्धित रोकथामको कार्यक्रम कोभिडको कुराहरू लिउँ खोप कार्यक्रमहरू लिउँ होइन यी सबै कुरालाई जनता समक्ष समुदायसम्म पुर्याउनको लागि आधारभूत कुराहरू पनि आवश्यक पर्ने हुन्छ जस्तै चेतनाको कुराहरू भयो त्यसै गरी हामीलाई चाहिँ आवश्यक पर्ने भौतिक पूर्वाधारका कुराहरू भयो समयमा बजेट प्राप्त औषधि यी सबै कुरालाई पुरा गर्नको लागि चुनौतीपूर्ण छ तथापि सबैको समन्वयमा सबैको सहयोगमा यसलाई हामीले जनता समक्ष पुर्याउने कोसिस गरिरहेका छौँ र यसलाई चाहिँ आगामी दिनमा अझ सुधार गर्दै लानेछौँ सर
अहिले यहाँहरूले चाहिँ यी स्वास्थ्यका क्षेत्रमा काम गरिरहँदाखेरि सबैतिरको कुरा चाहिँ जनशक्ति अभाव छ भन्ने गरेको कुरा देखिन्छ जनशक्ति अभावका लागि त यहाँले अघि भन्नुभयो एकजना डक्टरले पुरै एमबिबिएस डक्टरले पुरै गाउँपालिकाभरि हेर्ने गरेको व्यवस्थापन भर्खर गरिँदैछ होइन अहिले यो जनशक्तिको व्यवस्थापन गर्न नसक्नका कारणले मान्छेले भनेका बेला स्वास्थ्य सेवा पाउने गरेको कुरा चाहिँ अलिक कठिनै
छ पक्कै पनि अब पहिलेकै दरबन्दी संरचना पहिलेकै अवस्था अनुसारले नै अहिले पनि हामीले काम गरिरहेका छौँ अब अहिले चाहिँ जनसङ्ख्याको वृद्धि त्यसै गरी स्वास्थ्य सेवाको माग होइन स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने विभिन्न कुराले गर्दा पहिलेकै जनशक्तिले काम गर्न अत्यन्त गाह्रो छ तथापि हाम्रो हल्दीबारी गाउँपालिका क्षेत्रमा चाहिँ एउटै पनि प्राथमिक स्वास्थ्य केन्द्र नभएको अस्पताल नभएको गाउँपालिका भएको हुनाले हामीले अब माथिल्लो सङ्घर्षकरबाट सङ्घीय सरकारबाट दरबन्दीमा आउने चिकित्सक नभए नहुने भएको हुनाले अहिले हामी तत्कालको लागि मेडिकल अलिक एकजना अघिल्लो हामीले कोभिडमा दुईजना थियो अहिले एकजनाबाट हामीले सेवा दिइरहेको अवस्था छ र अन्य स्वास्थ्यकर्मीहरू पनि हामीले पर्याप्त मात्रामा त छैन तथापि हामीले भएकै स्वास्थ्यकर्मीलाई बढीभन्दा बढी उत्प्रेरित गरेर बढीभन्दा बढी समुदाय स्तरमा प्रयोग गर्नको लागि कोसिस गरिरहेका छौँ र अहिलेको अब जनशक्तिको हिसाबले मलाई जनस्वास्थ्यकर्मी भएको हिसाबले पनि भन्ने हो भने जनशक्ति स्वास्थ्यकर्मीको अभाव सबैतिर नै छ त्यसलाई बिस्तारै बिस्तारै पहिचान गरेर र अहिलेको अवस्थामा अहिलेको आवश्यकता अनुसार कति कर्मचारी कति चिकित्सक कति स्वास्थ्यकर्मी कति नर्स स्वास्थ्य संस्थाहरूमा चाहिन्छ भन्ने किसिमको अनुमान गरेर भन्ने किसिमको एउटा योजना बनाएर नै जाँदाखेरि चाहिँ त्यो कुरालाई हामीले पुरा गर्न सक्छौँ र त्यस क्रममा पक्कै पनि हल्दीबारी गाउँपालिका माथिल्लो केन्द्र सरकार अथवा प्रदेश सरकारको समन्वयमा लाग्नेछ भन्ने मैले विश्वास पनि लिएको छु लगाउनको लागि म व्यवस्थापनको लागि पनि सहयोग अथवा कोसिस गरिरहेछु सर
अहिले हामी चाहिँ जुन स्वास्थ्य समस्याहरूको कुरा छ यो ओमिक्रोनका कारण अर्थात् अहिले पछिल्लो भेरिएन्टको कुरा हो यो कोभिड उन्नाइसका कारण चाहिँ अरू रोगका यो दीर्घ रोग लागेका मान्छेहरू अरू रोगका चाहिँ उपचार गराउनु पर्ने मान्छेहरू चाहिँ यो फिभर क्लिनिक भनेर सञ्चालन गर्ने मान्छेको चाहिँ पहिले परीक्षण नगरिकन डक्टरले हेर्न नमान्ने त्यो गरेका कुराले अरू रोगका रोगीहरूलाई चाहिँ अलिक अप्ठ्यारो परो भनेर भन्छन् यहाँले के अनुभूति गर्नुभएको छ
यसमा कोभिड 19 अथवा कोभिड अथवा अहिलेको हाम्रो ओमिक्रोन आइसके पश्चात पनि बिचको अवधिमा पनि अब यसलाई पत्ता लगाउनको लागि यसलाई चाहिँ नियन्त्रण गर्नको लागि रोकथाम गर्नको लागि केही प्रोटोकलहरू केही निर्देशिकाहरू तयार पारेको हुन्छ होइन त्यस क्रममा कुनै पनि जाँच गर्नको लागि अथवा कुनै पनि उपचार लिन सेवा लिनको लागि चाहिँ यो एउटा सङ्क्रमण रोग भएको हुनाले सङ्क्रमण रोग अन्तर्गत व्यवस्थापन गरेर जानुपर्ने भएको हुनाले निश्चित क्राइटेरियाहरू निश्चित जाँचहरू गर्नुपर्ने हुन्छ यस क्रममा जनताहरूलाई सेवाग्राहीलाई केही न केही असहज केही न केही अवस्था दुःख हुने गर्छ जसरी त्यो असहजता भनेको उहाँहरू स्वयंको लागि र सम्पूर्ण स्वास्थ्यकर्मीहरूको सहजको लागि पनि हुनसक्छ अब अहिले नै कुरा गरौँ ओमिक्रोनको कुराहरू आइसके पश्चात यो त्यस्तो भेरिएन्टमा सबैभन्दा बढी सक्रमित स्वास्थ्यकर्मीहरू नै भइरहेको अवस्था छ त्यसलाई रोकथाम गर्नको लागि पनि केही न केही जाँचहरू गर्नुपर्ने हुन्छ र अर्कोतर्फ हामीले के ध्यान दिइरहेका छौँ भने अब यो कोभिड 19 लगायतका रोगहरूमा अन्य नियमित रोगहरू अन्य आवश्यक पर्ने देखा पर्ने रोगहरू जस्तै अब नसर्ने रोगहरू त्यसै गरी ज्येष्ठ नागरिकका समस्याहरू त्यसै गरी क्यान्सर त्यसै गरी किडनीका रोगहरू यी सबै रोगहरू जति पनि छन् ती रोगहरूलाई पनि व्यवस्थापन गर्नुपर्ने अहिलेको लागि चुनौतीपूर्ण छ त्यस कारणले अब निश्चित प्रोटोकल निश्चित निर्देशिकाहरू पुरा गरेर रोग हो कि नहुन छुट्याउनु पर्ने आवश्यकता छ र त्यसलाई गर्नु नै पर्ने हुन्छ यस क्रममा म के अनुरोध गर्न चाहन्छु भने यसलाई चाहिँ एउटा सबैको सहजताको लागि गरिएको भन्ने पनि छ भने अर्को रूपमा हामीले चाहिँ विशेष गरी हल्दीबारी गाउँपालिकाले चाहिँ के ध्यान दिएका छौँ भने फिभर क्लिनिक सँगसँगै हाम्रो अर्को नियमित कार्यक्रमहरू जस्तै हाम्रो खोप कार्यक्रम परिवार नियोजन सुरक्षित मातृत्व लगायतको आधारभूत जुन जुन कार्यक्रमहरू छन् र जुन जुन सेवा हामीले दिइरहेका छौँ त्यस क्रममा हामीले त्यो सेवाहरू कुनै पनि रोकेका छैनौँ र त्यसलाई नियमित रूपमा नै हामीले सञ्चालन गरिरहेका छौँ र त्यसमा स्वास्थ्यकर्मीहरू अगाडि त खटिरहनु भएको छ अलिकति यस्तो अवस्थामा थोरै प्रोटोकलको रूपमा थोरै चाहिँ परिवर्तन चाहिँ भएको हुन्छ त्यसलाई चाहिँ असहज रूपमा नलिकन त्यसलाई सहजताको रूपमा लिनुपर्ने देखिन्छ
हामी हल्दीबारी गाउँपालिका विशेष कार्यक्रम जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रममा छौँ आज हामी माघ महिनाको 10 गते बिहान कुराकानी गर्दैछौँ पुष्कर सर अन्त्यमा यो रेडियो सुन्दै गर्नुहुने आम श्रोतालाई हल्दीबारी वासीलाई आम श्रोताहरूलाई नै अहिलेको यो परिस्थितिमा एकजना जनस्वास्थ्य कर्मीका रूपमा नागरिकहरूलाई आफ्नो स्वास्थ्य को क्षेत्रमा कसरी अगाडि बढ्नका लागि कसरी काम गर्नका लागि यहाँको थप सन्देश के छ
एक जनस्वास्थ्य कर्मीको हिसाबले स्वास्थ्यकर्मीको हिसाबले सही म अनुरोध गर्न चाहन्छु अहिलेको अवस्थामा अलिक विषम परिस्थितिमा हामीहरू सबैले आफू र आफू परिवार समुदाय लाई जोगाउनु पर्ने स्थिति छ त्यस क्रममा यो कोभिड 19 अथवा ओमिक्रोनसँग सम्बन्धित लक्षणहरू अघि भनिसकेँ मैले लक्षणहरू टाउको दुख्ने ज्वरो आउने घाँडी दुख्ने है नाक बन्द हुने यस्तो सामान्य लक्षण देखा परे पनि आफूलाई सीमित गरेर बाहिर फेर नहिनेर र यसमा समयमा नै जाँच गर्नको लागि एन्टिजेन परीक्षण जे उपलब्ध हुन्छ त्यसलाई परीक्षण गर्नको लागि म अनुरोध गर्न चाहन्छु भने अर्को सरकारले ल्याएको जुन भ्याक्सिन यस कोभिड विरुद्धको जुन भ्याक्सिन कार्यक्रम छ यस भ्याक्सिन कार्यक्रमलाई सम्पूर्ण व्यक्तिहरूलाई अहिलेको चरणमा लगभग हाम्रो हल्दीबारी गाउँपालिका क्षेत्रमा पनि हामीले 18 वर्षदेखि माथि का सम्पूर्ण जनसमुदायलाई विभिन्न चरणमा जस्तै भेरोसिल, कोभिसिल्ड, जोनसन होइन लगायतको विभिन्न भ्याक्सिन जुन उपलब्ध हुन्छ त्यो भ्याक्सिनहरूले लगाइसकेको अवस्था छ भने अब हामी यो माघको 15-18 गतेसम्म 12-18 वर्षका विद्यार्थीहरूलाई पनि भ्याक्सिन लगाउने कार्यक्रम रहेको छ। त्यसमा पनि विद्यार्थीहरूले आफ्ना विद्या नानीहरूलाई खोप लगाउन हुनको लागि सहयोग गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी त्यस पश्चात फेरि अर्को चरणमा 5 वर्षदेखि मुनिका बच्चाहरूलाई पनि खोप लगाउने कार्य गरेको नेपाल सरकारको रणनीति रहेको छ। त्यसमा पनि सहयोग गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु भने त्यसै गरी अब कोभिड-19 ओमिक्रोनलाई रोकथाम गर्नको लागि सबैभन्दा हामीले बुझेको सबैभन्दा राम्रो कुरा भनेको के भने सधैँभरि हामीले मास्क लगाउनु पर्ने हुन्छ। सधैँभरि हामीले चाहिँ आफूलाई चाहिँ सीमित गरेर भौतिक दूरी कायम गर्न हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु र माक चाहिँ सधैँभरि लगाइयो भने पनि हामीलाई रोग सारणबाट जोगिने रहेछ र समयमा आफ्नो अवस्था के हो भने परीक्षण गरियो भने अरूलाई रोग सारणबाट जोगाउन सकिने रहेछ र आफूलाई सङ्क्रमण भएमा पनि नआतिकन हामीले घरमै बसेर कतिपय अवस्थाहरूमा स्वास्थ्यकर्मीको सेवा सल्लाह लिएर आफूलाई आइसोलेसनमा राखेर आफूलाई चाहिँ आफ्नो विश्वास बढाएर उचा गर्नुपर्ने रहेछ भने केही असहज अवस्थामा तुरन्त नजिकको स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरेर चाहिँ हामी अस्पताल जानुपर्ने हो कि के गर्नुपर्ने भन्ने कुराको सल्लाह लिएर अगाडि बढ्यो भने हामीलाई मानवीय क्षति पनि कम हुन्छ र हामी यसलाई यो महामारीलाई तुरुन्तै हामी जित्न सक्छौँ जस्तो लाग्छ।
यो महत्त्वपूर्ण समयका लागि पुष्कर सर यहाँप्रति हार्दिक आभार व्यक्त गर्छु।
हस्त, धेरै धन्यवाद रेडियो भिजन कार्यक्रमलाई स्वास्थ्य सम्बन्धी सन्देशहरूलाई हाम्रो हल्दीबारी गाउँपालिका क्षेत्रमा पुर्याउनको लागि जुन सहयोग गरिदिनु भएको छ यहाँलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। गणेश सर
धन्यवाद। उहाँ हुनुहुन्थ्यो जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा कुराकानी गर्दै जनस्वास्थ्य कर्मी हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौला र आजका लागि जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग विशेष कार्यक्रम यति नै। अर्को महिनाको 10 गते बिहान यसै गरी हल्दीबारी गाउँपालिका क्षेत्रसँग विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रस्तुता म गणेश पोखरेल पनि बिदा चाहन्छु। नमस्कार।